सुदूरपश्चिमको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै आसामको रेडियो आसामबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट जनक विष्टको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। झन्डै 1,000 बिघा जग्गा बिक्री गरेर थला परेको धनगढी नगर विकास समितिको लाखौँ वार्षिक आमदानी भए पनि काम भने शून्य, 6 कर्मचारीको काम हाजिर लगाउने र तलब खाने मात्रै। जनता आवास कार्यक्रमबाट कैलालीमा घर निर्माण गरेका परिवारले अझै भुक्तानी पाउन बाँकी, ब्याङ्कको चेक समेत नसाटिएको लाभग्राहीको गुनासो, नयाँ आवेदकको छानबिन प्रक्रिया समेत अगाडि बढेन। धनगढी उपमहानगरपालिका वडा नम्बर 8 गरिएको तटबन्धन वडा नम्बर 1 जनप्रतिनिधि र स्थानीयले भत्काए, प्रदेश सरकारले आफ्नो वडालाई बजेट नदिएर कटानको जोखिममा पारेको आरोप। र सुदूरपश्चिममा प्रदेशका विभिन्न जिल्लामा भएको वर्षाले हिउँदे बालीलाई फाइदा, सिँचाइ आवश्यक परेको समयमा पानी परेपछि उत्पादन बढ्ने अपेक्षा, मसुरो चना लगायतका दलहनमा क्षति।
वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर रोजन पोखरेल पब्लिक हेल्थ केयर फार्मेसी धनगढीमा आउने बारे सूचना। दर त्रास, अनिन्द्रा, डिप्रेसन, माइग्रेन, रिस, चिन्ता, निराशा, इच्छा शक्तिको कमी, आलस्यता, कुलत, नशालु पदार्थको सेवन, स्मरण शक्तिको कमी, तनाव, टाउको दुखाइ, नकारात्मक विचार आइराख्ने, एउटै कुरालाई धेरै सोचिराख्ने, काममा जोस जाँगर नआउने, आत्मविश्वासको कमी, उत्साहीनता, अपराध बोध, आत्मग्लानी आदि मानसिक समस्या छन् भने वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ न्युरो हस्पिटल बाँसबारीमा कार्यरत डाक्टर रोजन पोखरेलसँग चेक जाँच गरी समयमै स्वास्थ्य लाभ लिनुहोस्। वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ
डाक्टर आउने मिति प्रत्येक महिनाको दोस्रो शनिबार र आइतबार।
पब्लिक हेल्थ केयर फार्मेसी सेती अञ्चल अस्पताल नजिकै चौधरी बुक डिपो लाइन धनगढी कैलाली। मोबाइल नम्बर 9848421421, 9812400127 र 9848424476।
काष्ठमाण्डव ब्रिज कोर्सको उपहार, हात हातमा स्कलरसिपको बम्पर उपहार।
काष्ठमाण्डव ब्रिज कोर्स अब धनगढीमा।
ब्रिज कोर्स इन्ट्रान्स प्रिपरेसन, प्लस टू साइन्स म्यानेजमेन्ट, सिटिभिटी प्रिपरेसन, ए लेभल आइएससी एजी, स्टाफ नर्स एचए ल्याब, एएनएम सिएमए फरेस्ट्री, ओभरसियर फार्मेसी।
कक्षा सञ्चालन चैत 25 गतेबाट।
साथै ब्याचलर लेभलका विशेष ट्युसन क्लासका साथमा कम्प्युटर क्लासेसहरू। काष्ठमाण्डव एकेडेमी प्राइभेट लिमिटेड, धनगढी 1 नैनादेवी रोड, कैलाली। फोन नम्बर 0915203066, मोबाइल 9845847464 र 9800067714।
झन्डै 1,000 बिघा जग्गा बिक्री गरेर थला परेको धनगढी नगर विकास समितिको लाखौँ मासिक आमदानी भए पनि काम भने शून्य रहेको छ। अहिले नगर विकास समिति धनगढीलाई कुनै पनि काम गर्ने अधिकार छैन, तर 6 कर्मचारी भने दैनिक हाजिर लगाउने महिना पुगेपछि तलब खाइरहेका छन्। धनगढी नगर विकास समिति जग्गा व्यवस्थापनको अधिकारबाट 5 अगाडि नै वञ्चित भएकोमा विगतमा नक्सा बनाउने, सिफारिस गर्ने लगायतका कार्य गर्दै आएको थियो, तर अहिले नयाँ पूर्जा लागू भएपछि नगर विकासका कर्मचारीले गर्ने एउटा पनि काम छैन। सुनौ सहकर्मी नवराज पनेरुको रिपोर्ट।
40 सटर र कोठाको भाडा बापत मासिक 2,80,000 आमदानी गर्दै आएको धनगढी नगर विकास समितिको काम भने शून्य रहेको हो। स्थापनाको 4 दशकसम्म 931 बिघा सार्वजनिक जग्गा बिक्री गरेको धनगढी नगर विकास समिति मापदण्ड विपरीत काम गर्दा विगत 5 वर्षदेखि भूमिका विहीन थियो। तर नक्सा सम्बन्धीका केही कामहरू भने नगर विकास समितिले गर्दै आएको थियो, तर नयाँ पूर्जा लागू भएपछि नगर विकास समितिले सबै श्रेष्ठा नापी कार्यालयले बुझाइसकेको छ भने नगर विकास समितिसँग एउटा पनि काम छैन। नगर विकास समितिका सदस्य सचिव सुरेश वागले:
अहिले हाम्रो यहाँ समितिको पदाधिकारीहरू मनन भएको छैन, त्यही भएर अहिले खासै हामीले दैनिक प्रशासकीय काम बाहेक अरू कामहरू चाहिँ गरेका छैनौँ। समितिको हाम्रो पदाधिकारी नभएसम्म हामीले सचिवालयले केही काम गर्न सक्दैन, होइन, समितिको निर्णय नै चाहिन्छ हामीलाई काम गर्नलाई।
अहिले नगर विकास समितिसँग एउटा पनि काम नभए पनि 6 कर्मचारी राखिएका छन्। उनीहरूको मासिक तलब बाफत 1,50,000 खर्च भइरहेको छ। मासिक आमदानी 2,80,000 भएकाले 1,30,000 बचत भइरहेको छ, तर उक्त रकमको लेखाजोखा गरिएको छैन। नगरको विकास योजना बनाउने लक्ष्य सहित चार दशक अघि स्थापना गरिएको समितिले सार्वजनिक जग्गा बिक्री गर्न बाहेक एउटा पुल निर्माण मात्रै गरेको देखिन्छ। अहिले नगर विकास समिति पनि पदाधिकारी विहीन रहेकाले कुनै योजना अगाडि बढेको छैन। फेरि नगर विकास समितिका सदस्य सचिव वाग्ले,
अहिलेसम्म चाहिँ नेपाल सरकारले नियुक्ति गर्ने जुन समितिका पदाधिकारीहरू अध्यक्ष लगायत चार पाँचजना पदाधिकारी, त्यसको सट्टामा स्थानीय तहकै प्रमुख त्यसको अध्यक्ष हुने पदेन नै, र सदस्य सचिव पनि स्थानीय तहकै प्रशासकीय अधिकृत हुने गरेर ऐन संशोधनको लागि पेश भएको छ। होइन, छिटै नै ऐन संशोधन भएर आइसकेपछि हुने भएको, अब यो पदाधिकारीहरू अर्को समिति छोटो समयको लागि गठन नभएको हुनुपर्छ।
2070 सालपछि अधिकार खोसिएपछि नगर विकास समितिले कर्मचारी र राजनीतिक नियुक्ति ल्याएर आउने पदाधिकारी पाल्ने बाहेक अन्य केही काम गरेको छैन। अहिले नगर विकास समिति सञ्चालनका लागि नयाँ ऐन ल्याउने तयारी भइरहेको छ। सम्बन्धित स्थानीय तहको प्रमुखलाई अध्यक्ष बनाउने र प्रमुख प्रशासकीय अधिकृतलाई सदस्य सचिव बनाउने ऐन ल्याउने तयारी भइरहेको छ। धनगढी उपमहानगरपालिकाका मेयर निरपौर,
प्लानिङ हो, अब त्यसलाई प्लानिङ शाखा बनाएर हामी त्यसलाई अगाडि बढ्छौँ। सबै कुराहरू छ त्यसमा, होइन, खोला नालाहरू, जमिनहरू, अव्यवस्थित जमिनहरू, यिनीहरू सबैलाई व्यवस्थित गरेर लैजाने किसिमको कानुन चाहिँ नगर विकास समितिसँग छ। नगर विकास समितिको कानुनहरू अब हामी स्थानीयसँग नभएकाले त्यो कानुनलाई टेकेर व्यवस्थित सहर बनाएर अगाडि लगेर जाने कुराहरू गर्छौँ।
2035 सालमा स्थापना भएको धनगढी नगर विकास समितिले सार्वजनिक जग्गा बिक्री गर्नु बाहेक चार दशकमा तारानगर उत्तरवेणी जोड्ने एउटा पुल निर्माण गरेको छ। नगर विकास ऐन 2045 उल्लेख भए अनुसार बढ्दो जनसङ्ख्या र शहरीकरण सँगै नगरवासीहरूलाई आवश्यक सेवा सुविधा कायम गर्न तथा बसोबास, बस्ती विकास, बजार विकास जस्ता भौतिक विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले नगर विकास समिति स्थापना भएको हो। उल्टै नगर विकास समिति धनगढीले अब विस्तृत रूपमा बसोबास गरेकाहरूलाई हटाउनुको सट्टा लालपूर्जा वितरण गरेर नगरको स्वरूप बिगारेको छ भने खोलाको जग्गा पनि बिक्री गर्दा डुबानको जटिल समस्या भित्रिएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु, धनगढी।
अर्को प्रसंग, जनता आवास कार्यक्रमबाट घर निर्माण शुरू गरेका कैलालीका 38 परिवारले अझै रकम पाउन सकेका छैनन्। बजेट अभाव र घर निर्माणको काम पूर्ण नहुँदा उनीहरूले रकम नपाएका हुन्। नयाँ कार्यक्रम लागू गर्नका लागि सहरी विकास तथा भवन कार्यालयले 12,000 बढी आएका निवेदनको पनि कम्प्युटरमा डाटा राख्ने प्रक्रिया सकिएको छैन। कैलाली र कञ्चनपुरका स्थानीय तहमा पुगेर कार्यालयले समिति गठन गर्दै आवेदन दिएकाहरूमा केहीलाई छनौट गर्नुपर्ने हुन्छ, तर अझै त्यो प्रक्रिया पनि सुरु भएको छैन। सुनौ सहकर्मी कमल सावतको रिपोर्ट।
कैलालीको गोदावरी नगरपालिकाका 18 घर परिवार र धनगढी उपमहानगरपालिका क्षेत्रका 20 परिवारले झण्डै 6,00,000 रकम नपाएका हुन्। उनीहरूले पटक पटक जनता आवाज कार्यक्रम सञ्चालन गरिँदै आएको साबीको क्षेत्रीय शहरी विकास आयोजनाको कार्यालयलाई रकम भुक्तानीका लागि आग्रह गरेका थिए, तर रकम अभावका कारण कार्यालयले असोजमा दिएको बैङ्कको चेक अझै पनि साटिएको छैन। गत असोजमा दिएको चेक नसाटिएको बताउँदै कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 8 हरिलाल बादी,
चेक लगेर म जाँदै ऋण कर्ज गऱ्यो भन्नु, अब धौ धौ अहिलेसम्म पैसा दिनै छन्। यो ढुङ्गा बोकेका, ट्रेक्टरका बाल्मो बोकेको, भरान बोकेको, इँटा बोकेको, सिमेन्टो बोकेको, मिस्त्रीले घर चिनेको, लेबर लगाएको, त्यो भुक्तानी जो दिनै थियो।
जनता आवाज कार्यक्रमको पहिलो किस्ता बाफतको रकम पछि थप रकम नदिएका कारण लाभग्राहीहरूले ऋण निकालेर समेत घर निर्माण गरेका थिए, तर अहिलेसम्म पनि रकम नपाएकै कारण 38 घर परिवारको बेजोग भएको छ। कतिपय परिवार भने भारत समेत पलायन भइसकेका छन्। हरिलाल बादीले 5 परिवारका लागि प्रति परिवार 21,569 का दरले चेक बोकिराख्नु भएको छ।
ऋण कर्ज गरेर उनको धेरै आज तिर्न बाँकी छ, अब आज उसरी भुक्तना पाए, चेकमा आइतबार पाएर
घर निर्माण गरेकाहरूले भुक्तानी पाउन नसकेका बेला नयाँ लाभ गराई क्षणको काम पनि अगाडि बढ्न सकिरहेको छैन। जनता आवास कार्यक्रमका लागि कैलाली कञ्चपुरका 12,000 बढी परिवारले दिएको आवेदन पनि छनौटको काम अगाडि बढ्न नसकेको हो। 2074 पौषमा कैलाली र कञ्चपुरका 12,120 विपन्न परिवारले आवेदन बुझाएका थिए। प्रदेश सरकारले सञ्चालन गर्ने जनता आवास कार्यक्रमबाट 90 घर निर्माण गर्न सकिने देखिन्छ। कैलालीका लागि 1,27,00,000 र कञ्चपुरका लागि 1,79,00,000 रकम रहेको छ। सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयका प्रमुख महेश बहादुर सिंह,
पैंतालीको लागि 1,27,00,000 छ अनि कञ्चनपुरको 1,97,00,000 हो। यो पैसाले अहिले हामीसँग जति माग आएको छ त्यो माग पुरा गर्न सक्ने स्थिति छैन। अब हाम्रो प्रदेश जनता समन्वय समितिको मिटिङ एक चरण बसिसकेको छ, त्यो मिटिङबाट अब हामी प्रदेश सभा जनता आवास समन्वय समितिको मिटिङहरू बसाल्ने क्रममा छौँ। जति पनि निवेदनहरू यहाँ हामी कहाँ प्राप्त भए तिनीहरू सबैको हामीले मूल्याङ्कन अपडेट गर्ने काम गरिरहेका छौँ।
कैलाली र कञ्चनपुरमा गत आर्थिक वर्षमै जनता आवास कार्यक्रम अन्तर्गत गन्धर्व, वादी, राजी र लोध जातिले घर निर्माणको मौका पाउने भनिएको थियो। तर गत वर्ष आवास निर्माणका लागि छनौट प्रक्रिया अगाडि बढाउन पूर्व नै कार्यक्रम अलपत्र परेपछि अहिलेसम्म लाभ गराएको छनौटको प्रक्रिया समेत सुरु नभएको हो। 2074 साल पौष 14 गतेबाट जनता आवास कार्यक्रम अन्तर्गत लाभ गराई आवेदन र सर्वेक्षण फारम संकलनको कार्य थालिएकोमा पौष 28 गते सम्पन्न गरिएको थियो। जनता आवास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा झण्डै 90 घर निर्माण गरिने भनिए पनि त्यसको 4 गुणा बढी 12,000 बढीले आवेदन दिएका थिए। वास्तविक लाभ गराएको छनौटको अबको प्रक्रिया के भइरहेको छ त? पुनः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयका प्रमुख महेश बहादुर सिंह
त्यही निवेदनहरूलाई अहिले क्रमागत रूपमा चाहिँ अगाडि बढाउने हो। त्यही निवेदन मध्येबाट हामी छान्थ्यौँ। अब चाहिँ हामी नयाँ कार्यविधि स्वीकृत भइसकेका छौँ। त्यही कार्यविधि अनुसार प्रदेश सभा जनता आवास समितिमा छनौट गर्छौँ, त्यहाँ राख्छौँ। त्यसपछि हामी प्रदेश जनता आवास समितिमा राखेर त्यसपछि फाइनल अन्तिम चरणमा पुग्छ।
कैलालीमा 34 र कञ्चनपुरमा 56 आवास मात्र जनता आवास कार्यक्रमले यो आर्थिक वर्षमा निर्माण गर्ने जनाइएको छ। यसअघि घर निर्माणका लागि लाभ गराईले 2,16,000 पाएकोमा अब प्रति परिवारले 3,50,000 रकम पाउनेछन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी।
दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
भारतीय विश्वविख्यात कम्पनी एचपीएल का एमसीसीबी मेन स्विच चेन्जओभर लगायत सम्पूर्ण औद्योगिक एवं घरेलु विद्युतीय उपकरणहरूको लागि नेपालभरिको एकमात्र आधिकारिक विक्रेता उग्रतारा मल्टी सल्युसन प्राली उत्तर बेहेडी 4 धनगढी कैलाली। सम्पर्क नम्बर 091-526-637 र 091-524-737। काठमाडौँका लागि सम्पर्क भोटेवाल काठमाडौँ 01-42-41-634।
ए सपना, खाजा खान जाम न कतै? कस्तो भोक लागिरहेछ के?
हैं? जादिन कै पनि जहिले एउटै किसिमको खाजा कति खाने के? बरु अलि फरक किसिमको खाजा खाने ठाउँ छ भन्ने भन न।
छ नि, सुदूरपश्चिममै पहिलो पटक थाइल्यान्डी खानाको स्वाद खान पाइने लिमोन ग्रास थाई रेस्टुरेन्टमा जाउँ।
ए हो, नाम त नयाँ सुनियो, तर पाउँछु के त्यहाँ?
त्यहाँ त स्वदेशी तथा विदेशी खानाका परिकारहरू पाइन्छन् नि।
लेमन ग्रास थाई रेस्टुरेन्ट, थाई डिसेस, थाई नुडल्स, थाई सुप, सी फुड, प्राउन्स, स्क्विड्स, थाई करी राइस, चाइनिज डिसेस, इन्डियन डिसेस, तन्दुरी डिसेस, नेवारी खाजा सेट्स, थकाली खाना, फर ब्रेकफास्ट आइटम्स, पिज्जा, बर्गर, स्यान्डविच। लेमन ग्रास थाई रेस्टुरेन्ट, अपोजिट टु निसर्ग हस्पिटल, धनगढी 5, हसनपुर। म्यानेजिङ डिरेक्टर भूपेश भण्डारी। Contact number 98-246-59228, 98-658-5227।
ब्रेक पछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। धनगढी उपमहानगरपालिकाका वडाहरू बीच नै विवाद बढ्न थालेको छ। बजेट र योजना बाँडफाँडमा मनोमानी गरेको भन्दै वडा वडा बीच विवाद बढिरहेको हो। सोही क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर 8 गरिएको तटबन्धन वडा नम्बर 1 जनप्रतिनिधि र स्थानीयले भत्काएका छन्। प्रदेश सरकारले खुरखुरिया अर्थात् सुकुटी नालाको कटानले वडा नम्बर 8 भद्रपुर टोलका स्थानीयको घरजग्गा जोखिममा परेको भन्दै बजेट विनियोजन गरेको थियो। तर वडा नम्बर 1 जनप्रतिनिधिहरू र स्थानीयले एकतर्फी तटबन्धनले आफ्नो वडा पनि जोखिममा पर्ने भन्दै तटबन्धन गर्न दिएका छैनन् भने भएको तटबन्धन पनि भत्काइदिएका छन्। सुनौ सहकर्मी नवराज पुनेरको रिपोर्ट।
प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर 8 गरिएको तटबन्धन वडा नम्बर 1 जनप्रतिनिधि र स्थानीयले भत्काइदिएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले वडा नम्बर 8 खुरकुरिया खोलामा तटबन्धन गर्न 75,00,000 बजेट विनियोजन गरेको थियो। उक्त योजना कार्यान्वयनका लागि मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय धनगढीलाई जिम्मा दिइएको थियो। तर उपभोक्ता समिति गठन गर्दै तटबन्धनको कार्य सुरु गरेपछि वडा नम्बर 1 जनप्रतिनिधि र स्थानीयले अवरोध गरेको गुनासो गुनासो गर्दै खुरखुरिया खोला तटबन्धन उपभोक्ता समितिका अध्यक्ष जुगराम चौधरी।
हामीले काम गर्दाखेरि वार्ड नम्बर 8 का जनताहरूले चाहिँ जहाँ जहाँ कटान गरेका छ त्यहाँनिर चाहिँ हामी चाहिँ यो चाहिँ जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयबाट चाहिँ हामीले चाहिँ इन्जिनियरहरूलाई बोलाएर प्राविधिकहरूलाई बोलाएर काम गराउँदा गराउँदै वार्ड नम्बर 1 का जनताहरूले बाधा गर्न लागे। यहाँ अब तटबन्धन हाल्न पाइँदैन, तटबन्धन हाम्रो उता क्षति हुन्छ, तपाईँलाई दिँदैन भनेर भन्न थाले। वार्ड नम्बर 1 का जनप्रतिनिधिहरू पनि आएर भन्नुहुन्छ दुवै पट्टी गर्ने भए हामी गर्न दिन्छौँ नत्र गर्न दिन्न भन्नु।
धनगढी उपमहानगरपालिका वडा नम्बर 8 को भद्रपुर मुक्त कमैया शिविर कटान र डुबानको जोखिममा परेको भन्दै प्रदेश सरकारले 75 लाखको योजना दिएको थियो, तर तटबन्धन गरेको क्षेत्रमा वडा नम्बर 1 का स्थानीयले जनप्रतिनिधिहरूको संरक्षणमा भत्काइदिएको आरोप भद्रपुरवासीले लगाउँदै आएका छन्। अहिले तटबन्धनको कार्य अगाडि नबढाउन पनि उपभोक्ता समितिलाई चेतावनी दिइएको छ। वडा नम्बर 8 भद्रपुरका अर्का स्थानीय जनक बहादुर विष्ट।
काम चालु भइराखेको बेला हामीले समुदाय समूह मिलेर काम गरिरहेका थियौँ। काम गर्दा गर्दै पहिलोचोटि पनि अवरोध भयो, दुई दिन लगाएर हामीले काम गरिसकेको जेसिबीलाई फेरि त्यहाँ तिन मान्छेहरू आएर रोके, जाली बाँधिरहेको थियो हाम्रो यो लेबरहरू। हामीले कहाँ कहाँबाट गरेर 5-6 दिन भइसक्यो यिनीहरूलाई खानापिनाको लागि बन्दोबस्त गरिरहेका थियौँ। जाली खाली बाँध्ने क्रममा चाहिँ तिनीहरू आएर यहाँ बाँध्नु हुँदैन तिमीहरू चाहिँ नत्र मार्छु पिट्छु भनेर तिनीहरूलाई पनि धम्काए। अब तिनीहरू पुरै जमात आएपछि हामी त अब यहाँ बोल्ने मान्छे कोही पनि भएन, बोले पनि साध्य भएन, झगडा गर्नु चाहिँ एकदम मूर्खता काम हो भनेर मैले पनि केही पनि भनेन।
धनगढी उपमहानगरपालिका वडा नम्बर 1 वडा नम्बर 8 तर्फ मात्रै तटबन्धन भई आफ्नो वडा कटान र डुबानको जोखिममा पर्ने बताउँदै आएको छ। वडा कार्यालयले जलस्रोत तथा सिंचाई डिभिजन विकास कार्यालयलाई सकभर दुवै वडाका लागि बजेट विनियोजन गर्न नभई कुनै पनि वडालाई बजेट नदिन आशय सहितको पत्र पठाइसकेको छ। वडा नम्बर 1 का बासिन्दाले 75 लाख बजेट भएकाले आधा आधा खर्च हुनुपर्ने पनि अडान राख्दै आएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर 1 का अध्यक्ष सन्तोष मुडभरी।
त्यो नाला वास्तवमा कुनै पनि वडाको व्यक्तिगत हुँदैन, तटबन्धन काहीँ पनि गर्दाखेरि हाम्रो मान्यता के हो भने दुवै तर्फमा क्षति हुने ठाउँहरूमा मिलाएर तटबन्धन गर्नुपर्ने हुन्छ। र अहिले चाहिँ के हो भने एकलौटी रूपमा चाहिँ 8 नम्बरतिर मात्र तटबन्धन गर्दाखेरि 1 नम्बरतिर पनि क्षति हुने ठाउँहरूमा तटबन्धन गर्ने भन्ने खास हाम्रो सहमति भएको थियो पहिला, तर उहाँहरूले एकलौटी रूपमा चाहिँ 8 नम्बरतिर मात्रै तटबन्धन गरेको हुनाले अब जसको जमिन यताबाट बगिरहेछ खोलाले प्रत्येक साल बगाइरहेछ उहाँहरूलाई त आपत्ति हुने हो, अनि पब्लिकको पनि एकदम व्यापक विरोध छ त्यसमा। र हामीले पनि के भनेका छौँ भनेपछि आखिरी जनता भने उताको पनि जनता हो यताको पनि जनता हो होइन, त्यही भएर यतातिर पनि 1 नम्बरतिर पनि क्षति हुने ठाउँहरूमा तपाईँहरू बनाइदिनुहोस्।
वडा नम्बर 8 तर्फ मात्रै तटबन्ध गर्ने योजना प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले छनौट गरेको हो। उक्त योजना वडा नम्बर 1 असर नपर्ने गरी कार्यान्वयन गर्नका लागि धनगढी उपमहानगरपालिकाले पनि समन्वय गरेको थियो, तर एक वडामा भएको तटबन्धन अर्को वडाका बासिन्दाले भत्काउन थालेपछि त्यसको विरोध भइरहेको छ। यता जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय धनगढीका प्रमुख अमर बहादुर पालको भनाइ भने यस्तो छ।
वार्ड नम्बर 8 भनेर कार्यक्रममा आयो, अब हामीले 1 नम्बर प्रायोरिटी 8 दिनु पर्यो, हामीलाई त जुन ठेगानामा काम गर्यो भने त्यही ठेगानामा गर्ने हो नि त। खोलालाई च्यापेर बनायौँ अर्कोतिर क्षति हुन्छ भने अर्कोतिर पनि अब गरिदिनु पर्छ, सकभर क्षति नहुने गरी बनाउनु पर्यो, अब हुने नै हो भने अर्कोतिर गरिदिन्छौँ, तर अब त्यस्तो सकभर हामीले गर्न दिएका छैनौँ। हामीले वारी नै पहिलेको एक्जिस्टिङ उसमै चाहिँ जाली राख्ने काम गरेका छौँ।
MHz लागि नवराज पनेरु धनगढी।
सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले हिउँदे कृषि उपजलाई फाइदा पुगेको छ। पहाडी जिल्लाहरूमा हिमपात सहितको वर्षा र तराईमा पनि वर्षा पटक पटक भएपछि यसले धेरै हिउँदे कृषि उपजहरूलाई फाइदा गरेको हो, तर आवश्यक सिँचाइभन्दा बढी पानी परेपछि दलहन बालीमा भने क्षति भएको छ। यसले मसुरो चना लगायतका दलहन बालीहरूको उत्पादन 30-35% घट्ने भएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ कृषि खबर।
नमस्कार, साप्ताहिक स्तम्भ कृषि खबरमा स्वागत छ, म सीताराम ओझा। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परेपछि किसान खुसी भएका छन्। गत असोज महिनापछि पानी नपरेको यस क्षेत्रमा पश्चिमी वायुको कारण हिउँदको समयमा पटक पटक पानी परेको छ। हिउँदको समयमा 6 पटक भन्दा बढी पानी र हिमपात भएको छ। यसले अधिकांश हिउँदे बालीलाई फाइदा पुगेको कृषि विज्ञहरूले बताएका छन्, तर दलहन बालीमा भने केही असर परेको छ। साप्ताहिक स्तम्भ कृषि खबरमा आज हामी यसै विषयमा चर्चा गर्नेछौ। अछाम, बाजुरा, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला लगायतका क्षेत्रमा पानी परेसँगै उच्च हिमाली क्षेत्रमा पटक पटक हिमपात पनि भएको थियो। यस क्षेत्रका पाखो बारीमा लगाएका सबै खेतीपाती पानी नपर्दा सुकिसकेको र सुक्ने अवस्थामा पुगेका थिए। हिउँदे बाली गहुँ, जहुँ, तोरी लगायत तरकारी बालीमा पनि पानी परेपछि फाइदा पुगेको छ। कृषि ज्ञान केन्द्र अछामका प्रमुख विष्णुहरि देवकोटा।
अहिलेको पनि जुन चाहिँ यो वर्षा भइरहेको छ, पनि हिउँदको वर्षा, यसले चाहिँ समग्रमा हाम्रो कृषि बालीलाई चाहिँ फाइदा भन्दा नि ठुलो फाइदा पनि पुगेको छ। यो हुन त चाहिँ लामो समयसम्म कारण चाहिँ यो चाहिँ वर्षा भइराखेको हिसाबले अब केही चिसो बढेको अनुभव भएको छ नि अब यसले गर्दाखेरिमा अब पशु पक्षी अब यिनीहरू पशुपालनहरूमा अलिकति चाहिँ केही अप्ठ्यारो गर्दै भए पनि समग्र चाहिँ हाम्रो कृषि बालीमा पनि तरकारीमा यो हिउँदो बाली यो चाहिँ चोरी भयो गहुँ भयो अब यिनीहरूमा पनि राम्रो चाहिँ धेरै नै प्रभाव पर्छ र यसपछि उत्पादनमा चाहिँ केही न केही मद्दत पुग्ने चाहिँ अनुमान चाहिँ गरेको छ। तर
गहुँ लगायतका हिउँदे बाली छरेपछि पहिलो पटक पानी परेको हो, केही समय पहिले नै पानी परेको भए अझै राम्रो हुने अवस्था रहेकोमा ढिलाइ भए पनि पानी पर्दा यसले हिउँदे बालीलाई फाइदा गरेको कृषि प्राविधिकहरूको भनाइ छ। बारीको गहुँ जौ लगायतका केही तेलन बालीमा क्षति पुगे पनि अन्य हिउँदे बालीको उत्पादन बढ्ने बताउँदै कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्ण बहादुर चन्द
उत्पादनमा कम आउँछ कि हो तरकारी र गहुँ बाली गहुँ जौको लागि त एकदमै राम्रो भएको छ। बालीहरूको वृद्धि विकासमा पनि फाइदा भयो, उत्पादनमा पनि फाइदा भयो, बढी उत्पादन पनि भयो।
अघिल्लो वर्ष पनि हिउँदमा वर्षा नभएपछि विभिन्न बालीको बिउ समेत जोगाउन कठिन परेको भन्दै चिन्तित बनेका किसानहरू पानी परेपछि खुसी भएका छन्। वर्षाले हिउँदे बाली सप्रिनेमा किसानको आशा जागेको छ। वर्षाले मानिस र पशु पक्षीलाई समस्या भए पनि खेतीबालीलाई भने फाइदा पुर्याएको छ। हिउँदे गहुँ जौ तथा बर्खे आलु मकै सिमी लगायतका बालीलाई वर्षाले सिँचाइको काम गर्ने तथा उत्पादन बढ्ने कृषि प्राविधिकहरूले बताएका छन्। तर यसले मसुरो चना लगायतका दलहन बालीलाई भने असर पुर्याएको छ। दलहनमा क्षति भएका कारण 30-35% उत्पादन घट्ने अनुमान गरिएको बताउँदै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक शंकर अवस्थी
बाली नालीमा मुख्यतया मसुरोलाई असर गरेका छ, मसुरोलाई असर गरेका छ। गहुँ बालीको लागि ठिक भएको छ, पानीले ठिक गरेका छ, राम्रो गरेका छ, नोक्सानी खासै केही भएको छैन। तोरी बाली भित्राइसकेको अवस्था हो अहिले, फलफुल बालीलाई पनि राम्रो गरेका छ। दलहन बाली अब चना र मसुरोलाई अब त्यो ठिक्क कोसा लाग्ने बेलामा फुल खसेर अब अनि अर्को के भइदियो भने पानी धेरै परे हुनाले त्यो ढल्यो। अब उत्पादन लगभग 35% कम हुने अनुमान गरेका छौँ हामीले, 30-35% कम फल्ने। दलहन बालीलाई समस्या छ, सुरु भयो चना भयो होइन त्यो ढलाइ।
सुदूरपश्चिम प्रदेशका सबै 9 जिल्लाहरूमा कुनैमा कम कुनैमा बढी पानी परेको छ। यो पानीले हिउँदे उत्पादनलाई कुनै असर नपरेको बरु फाइदा गरेको कृषि निर्देशनालय दिपाईले जनाएको छ। निर्देशनालयलाई गरिएको खबर अनुसार यसले हिउँदे बालीहरूलाई असर नपारे पनि दलहन बालीमा भने क्षति पुर्याएको छ। कृषि निर्देशनालयका निमित्त प्रमुख गोपाल लामिछाने
यसले खासै मसुरोलाई क्षतिग्रस्त मसुरो र चनालाई अलिकति असर गरेको हो, खासै बेकार आएको अरूलाई खासै छैन। फलफुलहरूलाई राम्रो गरेको छ, गाउँलाई पनि अब अझै धेरै गम्यो भने गाउँलाई अलि असर गर्छ, गम्ने जस्तो खासै छैन होइन, गाउँलाई राम्रै गरेको छ।
हवस् त, साप्ताहिक स्तम्भ कृषि खबर सकियो, अर्को हप्ता नयाँ विषय वस्तु लिएर आउनेछौ। नमस्कार।
दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
हाइड्रोसिल भएका बिरामीहरूका लागि निशुल्क शल्यक्रिया सम्बन्धी सूचना। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार हाइड्रोसिल सम्बन्धी शल्यक्रिया निशुल्क भइरहेकाले हाइड्रोसिल भएका बिरामीहरूले सेती अञ्चल अस्पतालको ओपिडी नम्बर 6 सम्पर्क राख्नुहुन जानकारी गराइन्छ। नोट, निशुल्क शल्यक्रिया सेवा अवधि 2076 साल असार 25 गतेसम्म। सेती अञ्चल अस्पताल, धनगढी, कैलाली।
ओइ राम दाई, खै त देखिँदैन त यार आजभोलि घरतिर?
यतै छ दाई, अब 2-4 दिनमा जापानको लागि तयारी गर्छु काठमाडौँ गएर भन्दै थियो।
ल त्यसलाई किन काठमाडौँ जानु पर्यो? काठमाडौँकै ड्रिम एजुकेसन कन्सल्टेन्सीले धनगढीमै सेवा दिइरहेछ।
सुदूरपश्चिममै पहिलो पटक सेल्टा सर्टिफाइड टिचरबाट आइएलएस तथा बेसिक र एडभान्स इङ्ग्लिसका कक्षाहरू सञ्चालन हुनुका साथै जापानमा नै डाइगाकको लेभल पढी आएका शिक्षकहरूबाट जापानिज भाषा पढाइन्छ र जापान र अस्ट्रेलियाका युनिभर्सिटी र कलेजहरूमा पनि यहीबाट एप्लाई गरिन्छ।
ड्रिम एजुकेसन कन्सल्टेन्सी, रातपुल 4, धनगढी, कैलाली। 091-520-353, मुख्य कार्यालय, पुतली सडक, काठमाडौँ।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। डोटीमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई कालो झण्डा देखाइएको छ। डोटी चेम्बर अफ कमर्सले आयोजना गरेको प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी मन्त्री भट्टलाई कालो झण्डा देखाइएको हो। दिपायल राजधानी सङ्घर्ष समिति, नेभी संघ, नेपाल तरुण दल तथा अन्य नागरिक अगुवाहरूको संयुक्त टोलीले कालो झण्डा देखाएको हो। पर्याप्त सम्भावना, पूर्वाधार, प्रदेशको केन्द्रबिन्दु लगायतका धेरै सम्भावना भएको साबिकको क्षेत्रीय सदरमुख
काम दिपाइलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हो। यस्तै महोत्सवको उद्घाटन पूर्व गरिएको कलश यात्रामा भारतीय झण्डा प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। महोत्सवका लागि ल्याइएको पंजाबी भाङडामा भारतीय झण्डाको समेत प्रयोग गरिएको थियो। प्रहरीले सुरक्षा सतर्कता बढाउन सवारी साधन चेक जाँचमा कडाई गरिएको दावी गरे पनि धनगढीमा दिनदहाडै चोरीको मोटरसाइकलले ठक्कर दिएर चालक फरार भएका छन्। बिहिबार दिउँसो संघीय प्रहरी कार्यालय अगाडि साइकलमा सवार धनगढीका घनश्याम गुप्तालाई से 2P7525 नम्बरको हिरो होन्डा मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्कर दिए लगत्तै चालक पनि फरार भएका छन्। तर उक्त मोटरसाइकल चोरीको भएको खुलेको छ। ठक्करबाट घाइते भएका घनश्याम गुप्ताका छोरा गोविन्द गुप्ताले ठक्कर दिने विरुद्ध प्रहरीमा उजुरी दिए पनि सो मोटरसाइकल चोरीको भएको बताउनुभयो। यातायात कार्यालयमा बुझ्दा से 2P7525 नम्बरमा रातो रङको स्कुटर दर्ता भएको पाइएको छ। चोरीको मोटरसाइकलले ठक्कर दिएर चालक फरार भएपछि पहिचान नहुँदा उपचारमा समस्या भएको पीडितको गुनासो छ। पीडित परिवारले सो मोटरसाइकल चलाउने व्यक्तिलाई चिन्नेलाई प्रहरी वा आफूलाई सम्पर्क गरिदिन आग्रह गरेको छ। धनगढीको नवजीवन अस्पतालले वार्षिकोत्सवको अवसरमा फलफूल वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। अस्पतालले 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको अवसरमा आज अस्पतालमा रहेका 35 जना बिरामीलाई फलफूल वितरण गरेको हो। अस्पतालका निर्देशक विदुरमणि ढकाल, सञ्चालक डाक्टर जयराज केसी, बालरोग विशेषज्ञ डाक्टर सुमन नेपाल, सर्जन डाक्टर आनन्द पाठक लगायतले बिरामीहरूलाई फलफूल वितरण गर्नुभएको हो। यस्तै आज नै आयोजना गरिएको रक्तदान कार्यक्रममा 21 पेन्ट रगत सङ्कलन गरिएको छ भने अस्पतालले ओपिडी चेक समेत निशुल्क गरेको थियो। अस्पतालले ल्याब टेस्ट, एक्सरे, इन्डोस्कोपी र फार्मेसीमा 5-20% छुटको व्यवस्था गरेको थियो। यस्तै नवजीवन अस्पतालले पछिल्लो एक वर्षमा नयाँ र पुराना गरी 18,997 बिरामीले ओपिडी सेवा लिएको जनाएको छ भने 2,514 जनाले आकस्मिक सेवा र 2,115 जनाले निशुल्क उपचार सेवा लिएको जनाएको छ। र सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले रजत जयन्ती मनाउने भएको छ। साहित्य समाज स्थापना भएको 24 वर्ष पुरा भई 25 वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाइने भएको हो। शनिबार, आइतबार, सोमबार गरी 3 दिनसम्म रजत जयन्ती मनाउने कार्यक्रम रहेको समाजका अध्यक्ष रामलाल जोशीले बताउनुभयो। पहिलो दिन 2073 र 74 सालका पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ भने दोस्रो दिन कवि गोष्ठी र तेस्रो दिन गजल गायन र गजल गोष्ठीको आयोजना हुने अध्यक्ष जोशीले बताउनुभयो। प्रत्येक दिन साँझ 2 घण्टा डेउडा सम्मेलन हुने पनि उहाँले बताउनुभयो। अध्यक्ष जोशीले वर्षभरि रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने र अर्को वर्ष नेपाली साहित्य सम्मेलन गर्ने योजना रहेको बताउनुभयो। 24 वर्ष अगाडि स्थापना भएको समाजले सुदूरपश्चिममा विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ। समाजले केही समय अगाडि देश दर्शन अभियान मार्फत देश विदेशमा विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको थियो। प्रसारणको अन्त्यमा प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। झण्डै 1,000 बिघा जग्गा बिक्री गरेर थला परेको धनगढी नगर विकास समितिको लाखौँ वार्षिक आमदानी भए पनि काम भने शून्य। 6 जना कर्मचारीको काम हाजिर लगाउने र तलब खाने मात्रै। जनता आवास कार्यक्रमबाट कैलालीमा घर निर्माण गरेका परिवारले अझै भुक्तानी पाउन बाँकी। ब्याङ्कको चेक समेत नकाटिएको लाभग्राहीको गुनासो। नयाँ आवेदकले छानबिन प्रक्रिया समेत अगाडि बढेन। धनगढी उपमहानगरपालिका वडा नम्बर 8 गरिएको तटबन्धन वडा नम्बर 1 जनप्रतिनिधि र स्थानीयले भत्काए। प्रदेश सरकारले आफ्नो वडालाई बजेट नदिएर कटानको जोखिममा पारेको आरोप। र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भएको वर्षाले हिउँदे बालीलाई फाइदा। सिँचाइ आवश्यक परेको समयमा पानी परेपछि उत्पादन बढ्ने अपेक्षा। मसुरो चना लगायतका दलहनमा भने क्षति।
यस दिनेश खबरका साथमा मेडलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
हवस् त, सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 MHz असामको रेडियो असामबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबर सकियो। राति 10 बजे अर्को दिनेश खबर लिएर आउनेछौँ। तपाईँ भने नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र पल पलका अपडेटका लागि dineshkhabar.com पढ्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट जनक विष्ट बिदा हुन्छु। नमस्कार।
DFM Time Check. It's 7 p.m. It's time.